नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले गठबन्धनका शीर्ष नेताहरूसँग मन्त्री परिषदको पूर्णताको विषयमा छलफल गर्नुका साथै आफ्नो दलबाट नाम दिन आग्रह पनि गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दलहरूले मन्त्री छनौटका लागि आन्तरिक तयारी पनि गरिरहेका छन्। यसबीच संसदमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा छलफल शुरू भएको छ। समसामयिक राजनीति त्यसै गरी मन्त्री परिषदको पूर्णता, दलको गतिविधि लगायतका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे। पाण्डेज्यू, स्वागत छ यहाँलाई। सबैभन्दा पहिला त अब यो सरकारको पूर्णताको विषयतिर लागू, सरकारलाई पूर्णता दिने जिम्मेवारी गठबन्धनको हिसाबले यहाँहरूको पनि हो। अब सरकारलाई पूर्णता दिने विषयमा अहिलेसम्म के कस्तो खालको प्रगति भएको छ? प्रधानमन्त्रीले आजसम्म म सरकारलाई पूर्णता दिन्छु भनेर विभिन्न ठाउँहरूमा बताइसक्नु भएको छ।
सम्मान्य प्रधानमन्त्रीले 6 गते विश्वासको मत लिने बेलामा, विश्वासको मत लिइसकेपछि उहाँले 10 गतेभित्र पूर्णता दिइसक्छु भनेर भन्नुभएको थियो। 10 गतेभित्र त पूर्णता दिने स्थिति त बनेन। त उहाँले 10 दलका नेताहरूसँग छुट्टा छुट्टै बोलाएर छुट्टा छुट्टै सल्लाह लिने दिने काम गर्नुभएको छ भनेर हाम्रो अध्यक्षबाट हामीलाई पनि थाहा भएको थियो। र हाम्रो पार्टीको तर्फबाट हामीले सम्मान्य प्रधानमन्त्रीसँग यो मन्त्रीमण्डलको पूर्णताको लागि र न्यूनतम साझा कार्यक्रम तय गर्नको लागि पनि हामीले 3 सदस्यीय कार्यदल बनाएका थियौँ। हाम्रो अध्यक्ष माधव कुमार नेपाल, त्यसै गरी उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूषाल, 3 सदस्यीय कार्यदलले उहाँहरूसँग छलफल गर्ने यो सबै पूर्णताको सवालमा चाहिँ एउटा निश्चित मापदण्ड पनि बनाउने न्यूनतम साझा कार्यक्रम हामी उहाँहरूले त अलि अगाडि बनाउनु पनि भएको थियो, तर काङ्ग्रेस र हाम्रो पार्टी चाहिँ त्यो बेलामा सामेल थिएन। अहिले हामी सामेल सरकारमा सामेल भइसकेपछि हामीले फेरि हाम्रा विचारहरू पनि त्यहाँ समावेश हुनुपर्छन्, हाम्रा कार्यक्रम समावेश हुनुपर्छन् भन्ने खालको कुरा भएपछि अहिले त्यो छलफलको टुङ्गो लाग्ने बेला भएको छ। सायद त्यो सँगसँगै अनि मन्त्रीमण्डलको पूर्णताको काम पनि होला।
भनेको चाहिँ यो न्यूनतम साझा कार्यक्रमलाई नै अहिले यहाँहरूले बढी महत्व दिनुभएको छ।
हामीले के भन्यौँ भने हामी सरकारमा सामेल किन हुने त केवल अब हामीले भन्ने गरेका छौँ। कमसेकम हाम्रो पार्टीले तिनवटा मन्त्रालय पाउनुपर्छ, अनि 3 जना मान्छेलाई मन्त्री बनाउनेकै लागि हाम्रो पार्टी त्यहाँ सरकारमा सामेल हुने कुरा उचित हुँदैन। र हामी त्यो सरकारमा बसेर हामी के गर्न सक्छौँ भन्ने खालको कुरा चाहिँ पहिला तय हुनुपर्छ, अनि मात्रै मन्त्रीमण्डलमा सामेल हुनु राम्रो हुन्छ भन्ने हामीले हाम्रो कुरा राख्यौँ। र त्यही अनुसारले त्यो कार्यदलले न्यूनतम साझा कार्यक्रमको बारेमा पनि छलफल गर्न थाल्यो र अब अहिले लगभग अन्तिम चरणमा पुगेको छ भनेर प्रमेश समाजीले हाम्रो उपाध्यक्षजीले बताउनु भएको थियो। त्यसो हुनाले त्यसको टुङ्गो गरेपछि मात्रै सरकारमा सामेल हुने कुरा उचित हुन्छ भन्ने हाम्रो भनाइ हो। सायद त्यही अनुसारको तयारी भएको होला।
भनेको अब अझै 1-2 दिन न्यूनतम हिसाबले लाग्ला,
लाग्न सक्छ किनभने अब एकातिर त अब 15 गते प्रतिनिधि सभाको बैठक छ। 15 गतेको प्रतिनिधि सभाको बैठकमा पुग्ने बेलामा चाहिँ मन्त्रालयबाट मन्त्रीहरू शपथ ग्रहण खाएर मन्त्रीहरू भरिएर नै पुग्लान् भन्ने आशा गर्छु म चाहिँ।
जस्तो अब यो हाम्रो विडम्बना भनौँ, सरकारलाई पूर्णता दिन नै समय लाग्ने, यो एक त सरकार छिटो छिटो फेरिरहने, प्रधानमन्त्रीहरू नै फेरिरहने। अब प्रधानमन्त्री अहिले त कायमै हुनुहुन्छ, यद्यपि सरकारलाई एउटाले छोडेर गइसकेपछि अर्कोले पूर्णता दिन समय लाग्ने, यस्तो किन हुन्छ?
पहिलो नम्बरमा त यो सबै कुरा हाम्रो देशको राजनीतिक परिस्थितिले पनि बताउने कुरा हो, होइन? अब हामी हाम्रो लामो समयदेखि हामी संक्रमण कालमै रहिरह्यो। मैले त भन्ने गरेको छु 104 वर्षसम्म राणा शासन चल्यो, त्यसपछि फेरि राणा शासनको अन्त्य भइसकेपछि नि 15 सालसम्म फेरि त्यही अस्थिरतै अस्थिरतामा रह्यो। 15 सालको चुनावपछि अलिक थायित्व हुने सम्भावना थियो, फेरि 17 सालको घटना घट्यो, अनि 30 वर्ष पञ्चायतले शासन गर्यो। त्यो पनि एक खालको एउटा खालको शासन भयो, राजनीतिक आन्दोलनहरू भइरहे, त्यस्तो खालको रह्यो। हामीले जब 46 सालपछि मल्टी पार्टी सिस्टम बहुदलीय व्यवस्था प्राप्त गर्यौँ ल्यायौँ, त्यसभन्दा पछि पनि हामी यो राजनीतिक थायित्व दिने सवालमा चाहिँ हामीसँग पनि राजनीतिक दलहरूसँग पनि एउटा खालको अन्डरस्ट्यान्डिङ भएन। क्रान्ति गर्न, आन्दोलन गर्न र जनतालाई बिउजाउन र सडकमा उतार्न चाहिँ हामी सक्षम रहेछौँ, तर राजनीतिक दलहरूको बिचको यो आन्दोलनमा लागेर देशमा परिवर्तन गर्नको लागि भूमिका खेल्ने राजनीतिक दलहरूलाई एकले अर्कालाई सम्मान गर्ने, एकले अर्कालाई साथ सहयोग दिने, समेट्ने र एक अर्काको विचारप्रति सहिष्णु हुने कुरा चाहिँ हामीमा अझै कमी रह्यो भन्ने मलाई लाग्छ। 46 सालको आन्दोलनपछि हामीले हामी नै सँगै मिलेर वाममोर्चा र नेपाली काङ्ग्रेस सहित भनेरै हामीले ल्यायौँ, पञ्चायतलाई अन्त्य गर्यौँ, तर घोषणा भएको भोलिपल्टैदेखि हामीले एकले अर्कालाई गाली गर्न थाल्यौँ, एकले अर्कालाई शत्रु देख्यौँ, प्रतिपक्ष भने त झन् शत्रु नै हुन् भन्ने ढङ्गले देख्यौँ। त्यसले गर्दा हामीले स्थिरता कायम गर्न सकेनौँ र पूर्ण बहुमतका सरकारहरू पनि अवधि नपुग्दै ढल्ने, आफ्नै पार्टीभित्र विग्रह सुरु हुने, यस्तो खालको एउटा राजनीतिक संस्कृतिको पनि राम्रो विकास गर्न सकेनौँ। त्यो अवस्था अझै अहिले 30 वर्षसम्म चलि पनि रह्यो भन्नुपर्छ। फेरि त्यसै बिचमा आन्दोलनभित्रैको एउटा फोर्स चाहिँ हतियार बोक्न गयो र त्यसले द्वन्द कति मचायो, कति नोक्सान गर्यो, कति के भयो भन्ने खालको त मैले बताइरहनु पर्दैन। सिँगै देश त्यसबाट यति धेरै प्रताडित भयो कि अब शान्ति प्रक्रियामा ल्याउनको लागि पनि हामीलाई हम्मे पर्यो। शान्ति प्रक्रियामा ल्यायौँ देशलाई, एउटा खालको महत्त्वपूर्ण हामी आफ्नै तागतमा काम पनि सम्पन्न गर्यौँ, तर त्यसलाई सम्बोधन गर्ने खालको कुरामा फेरि हामी त्यस्तै खालका दिग्मिग रह्यौँ। त्यो चाहिँ नि द्वन्द चलिरहेको बेलामा हामीलाई के चिन्ता रह्यो भन्दा अब अरू धेरै मान्छे मर्न दिनु हुँदैन, त्यस कारणले रोकौँ, वार्ता गरौँ, शान्तिमा ल्याउँ भन्ने खालको कुरा हो। हतियार बिसाइसकेपछि यी हतियार बिसाइहाले नियत्ता भइहाले, अब यिनलाई जसले सेक्नुपर्छ भन्ने एक थरी मानसिकता पनि विकास हो। यी सबै क्रियाकलापले गर्दाखेरि हामीले चाहिँ धेरै ठुलो अप्ठ्यारो भोग्दै आयौँ। 72 सालमा संविधान सभाको माध्यमबाट हामीले जब नयाँ संविधान जारी गरिसकेपछि हाम्रो अहिलेको संविधानको बनौट नै यस्तो छ कि कुनै एउटै पार्टीले पूर्ण रूपको बहुमतको सरकार दिनै सक्दैन। अब नेपाली जनताको यो समानुपातिक सिस्टम पनि हामीले एउटा यस्तो राखेका छौँ, 275 सिटमध्ये 110 सिट
अब यो हजुर यही बीचमा जस्तो अब यो सबैजना सांसदहरूले सबैजना नेताहरूले अहिले भन्नुभएको छ कि हामीले यस्तो व्यवस्था राख्यौं कि अब यसले हामीलाई बहुमत पनि दिँदैन, हामी अगाडि बढ्न पनि दिँदैन। अब यस्तो व्यवस्था चाहिँ किन राख्यौं त खासमा हामीले, कि हामी चाहेरै हामी अब होइन पछाडि नै चाहिँ फर्किने हो अथवा हामी यथास्थितिमै रहने हो भनेर यहाँहरूले जानेर यो कुरा राख्नुभएको हो कि के हो? तब यहाँहरूले नै भनिरहनु भएको छ, सबै पार्टीका नेताहरूले अहिले पछिल्लो समयमा हामीले यस्तो व्यवस्था राख्यौँ, हाम्रो यस्तो व्यवस्था छ, बहुमत आउँदैन, सबै मिल्नुपर्ने छ, मिल्न सकिँदैन, यो अन्यल छ।
मुख्य कुरा त के भने हामीले जब देशमा जुन द्वन्द भयो, अशान्ति भयो र जुनलाई शान्ति प्रक्रियाको माध्यमबाट हामीले चाहिँ नि त्यो समस्या समाधान गर्न कोसिस गर्यौँ र हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कल्पना गर्यौँ, त्यस्तो लोकतन्त्र जहाँ गणतन्त्र छ, राजा छैन र जनताको छोराछोरीले नै देशको राष्ट्रपति हुने व्यवस्था हामीले कल्पना गर्यौँ र सँगसँगै समावेशी चरित्रको लोकतन्त्रको कल्पना गर्यौँ। धेरैभन्दा धेरै जात जाति धर्मावलम्बी एकदम सबभन्दा पछाडि परेका जातिलाई पनि राष्ट्रिय राजनीतिको मूल धारमा लैजाने कोसिस गर्यौँ। 601 जनाको संविधान सभाले त्यो सबै कुरालाई समेट्नको लागि हामीले एउटा निकै साहस गरेका हौँ र त्यसको माध्यमबाट हाम्रो संविधानमा एउटा राम्रो सुन्दरता पनि छ। अहिले 33% महिलाहरूले प्रतिनिधित्व गर्नुहुन्छ, जो निर्वाचनको विधिबाट आउन नसक्नेले पनि अब प्रतिनिधि सभाको सदस्य हुने अब हुँदै गएपछि प्रतिनिधि सभाको सभामुख हुन सक्ने, राष्ट्रिय सभाको सभा अध्यक्ष उपाध्यक्ष हुन सक्ने त्यो लेभलको एउटा हामीले चाहिँ सिस्टम बनायौँ। राष्ट्रपतिमा अब दुईटा जेन्डर या दुईटा समुदायको मान्छे हुनुपर्ने यस्ता कुरा राष्ट्रपति उपराष्ट्रपति पनि बनायो। हाम्रो संविधानभित्र अत्यन्त सुन्दरता पक्ष छन्, धेरै समेटेका छौँ। त अब यो सायद हामीले नेतृत्व गर्ने व्यक्ति नेताहरूमै एउटा त्यस्तो खालको क्यारिस्मेटिक क्यारेक्टर सबैलाई समेट्न सक्ने त्यस्तो क्यारेक्टरको आवश्यकता पर्दो रहेछ। एउटा राष्ट्रले त्यस्तो खालको बेला बखतमा माग गर्दो रहेछ भन्ने मलाई लाग्छ।
र
अब त्यो परिस्थिति सिर्जना भएपछि एउटा परिस्थिति जन्मिएको थियो त यो अघिल्लो 74 निर्वाचनबाट वामपन्थी शक्तिहरू मिलेर चुनाव लडेका थिए। त्यो 275 मध्ये 174 सिटको हामी प्रतिनिधि सभामा प्रतिनिधित्व गऱ्यौँ त त्यो पनि हामीलाई पचेन, बिचैमा विघटन गर्ने स्थितिमा हामी पुर्यायौँ, त्यस्तो खालको स्थिति बन्यो। अब आज हामी धेरैवटा दलहरू फेरि संसदमा प्रतिनिधित्व गर्न आइपुगेका छौँ, नयाँ नयाँ दलहरू पनि निस्केका छन्। त्यसो हुनाले यी सबैलाई समेटेर जानुभन्दा हाम्रो लागि पछाडि फर्कन सम्भव छैन, धेरै रगत बगिसकेका छ हामीले यो ठाउँमा आइपुग्नको लागि। त्यस हुनाले अलिकति यो परिस्थितिलाई समेट्न सक्ने लिडरसिपको आवश्यकता छ। हेरौँ प्रचण्डले कति समेट्न सक्नुहुन्छ,
हजुर। अब अहिले हिजोदेखि एउटा सामाजिक सञ्जालमा यहाँले कति हेर्नु भएको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जानेहरूको लर्कोको तस्विरहरू सामाजिक सञ्जालमा छन् र ती मानिसहरू के भन्छन् भने नेताहरू आफ्ना लागि मिल्न सक्छन्, उनीहरू आफ्नो तलब भत्ता बढ़ाउनलाई संसदमा सबै एक हुन्छन्, तर जनताको विषयमा आएका विधेयकहरू रोक्छन्, विधेयकहरू अगाडि नै बढ़ाउँदैनन्, बनेका विधेयकहरू पनि चाहिँ समस्या चाहिँ त्यो त्यसले एउटा किनारा पाउँ हुँदैन, जनताका लागि मिल्न सकेनन् आफ्ना लागि मिल्छन् भन्ने खालको अभिव्यक्तिहरू चाहिँ विदेश जाने युवाहरूले दिइरहेका छन्। अब यसमा यहाँहरू कति जिम्मेवार हुनुहुन्छ, यहाँहरूले कति त्यो कुरालाई गम्भीरतासाथ मनन गर्न सक्नुहुन्छ, गर्नुभएको छ?
यसो छ, यो कुरालाई मनन गर्नुपर्छ, म तपाईँलाई प्रश्न भन्न चाहन्छु। मैले 438 दिन बागमती प्रदेशको सरकारको प्रमुख हुने मौका पनि पाएँ र मैले त्यहाँ बस्दाखेरि मैले सोचे भने हामी कृषि प्रधान देश भन्छौँ, कृषिलाई जोड गर्ने भन्छौँ, आजसम्म हामीले रासायनिक मल किसानहरूलाई दिन सकिरहेको छैनौँ, गाउँमै उत्पादन गर्न सक्ने स्थिति बनाएको छैन, गाउँका जमिनहरू पुरै बाँझो हुँदैछन्, त्यसैले हामीले रासायनिक मल फ्याक्ट्री स्थापना गर्ने भनेर तयारी गरेका छौँ। मैले तपाईँको यो लोकप्रिय रेडियो हाम्रो नेपाली जनताको एउटा मुटुको धड्कन यसको माध्यमबाट म आम नेपाली जनतालाई यो कुरा जानकारी पनि गराउन चाहन्छु कि हामीले सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकामा रासायनिक मल कारखाना स्थापना गर्ने गरी तयारी गरिरहेछौँ। म मुख्यमन्त्री हुँदैमा सुरु भएको त्यो उठान गरिएको काम अब बिस्तारै अगाडि बढ्दैछ। त्यसले प्रतिवर्ष 2,00,000 मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने ठाउँमा पुग्छ। अब यसै गरी मैले के पनि सोचेँ भने अब आज सडक बनाउने, पिउने पानी खुवाउने, बिजुली बाल्ने कुरालाई प्राथमिकता होइन, अब हामी प्राथमिकता युवा बेरोजगार युवालाई रोजगारी दिने कुरालाई चाहिँ प्राथमिकता दिनुपर्छ। त्यसैले एउटा काम गरौँ भनेर हामीले 10,000 युवालाई 3 महिने एउटा सिप विकास सम्बन्धी तालिम दिउँ, जहाँ ताकि त्यो सिप सिक्ने बित्तिकै उसले यहीँ नेपालमा बसेर उसले मेहनतपूर्वक काम गर्ने बित्तिकै ऊ महिना 50,000 भन्दा बढी कमाउन सक्ने बनाओस्। यदि ऊ नेपाल छोड्छ नै भने पनि ऊ केही समयको लागि नेपाल छोड्छ, बाहिरै गएर अझै बढी म कमाउन सक्छु भन्छ भने पनि उसले आज बाहिर जति कमाउँछ, 1,00,000 रुपियाँ कमाउँछ भने उसले 2,00,000 कमाउन सक्ने, 3,00,000 कमाउन सक्ने बनोस् भन्ने हिसाबले हामीले त्यो तयारी गरेका छौँ। 15 करोड रुपियाँ छुट्याएर 10,00,000 युवाहरूलाई ट्रेनिङ दिने कार्यक्रम बनाएको छौँ र त्यो कार्यक्रम सुरुवात हुँदैछ। र त्यस्तै कार्यक्रम 7 प्रदेशले सिप सम्बन्धी काम सुरु गर्नु पर्यो, त्यो स्किल जानिसकेपछि मान्छेहरूलाई विदेश जानलाई धेरै रहर लाग्दैन, आफ्नै देशमा हामी केही गर्न सक्ने भयौँ, हामीसँग सिप छ, यो सिपको माध्यमबाट सरकारले अलिकति ऋण धन आदि केहीको व्यवस्था गरिदियो भने, बैङ्क माध्यमबाट बैङ्कमा ग्यारेन्टी बसेर केही उपलब्ध गराइदियो भने म काम गर्न सक्षम हुन्छु भन्ने एउटा आत्मबल पनि बढ्छ। र मैले सम्माननीय प्रधानमन्त्रीसँग हस्तकला महासंघको एउटा 42 औं साधारण सभामा मैले के पनि भनेको थिएँ भने 5 लाख हरेक वर्ष नेपाली युवाहरूलाई स्किल तालिम दिउँ, त्यो त्यो कमसे कम 3 महिने होला, भोलि भविष्यमा 3 महिनेले पुगेन 6 महिने भन्ने होला। हामी नेपालीहरूमा स्किल छैन, सिप एकदम कम छौँ, त्यो स्किलको ट्रेनिङ दियौँ भने हामीले नेपालीहरूलाई एउटा क्षमतावान शिक्षित जनशक्तिको देश भनेर हामीले चिनाउन सक्छौँ, त्यसरी हामीले गरौँ भनेर पनि सोचेका छौँ। त्यस्तै अब यो शिक्षा स्वास्थ्यको पहुँच र रोजगारीबाट बाहिर रहेका रोजगारी नपाएका मानिसहरूलाई हामीले त्यो बनाउनको लागि वडा लेभलमा टोल लेभलमै पनि पुर्याउनु पर्यो।
त्यसैले हामीले जस्तो अब यहाँ हजुर यहाँले मुख्यमन्त्री भएर केही कामहरू शुरू गर्नुभयो, यहाँले भन्नुभयो र यहाँका केही आइडियाहरूका बारेमा प्रधानमन्त्रीलाई सेयर गरेको कुरा पनि बताउनुभयो। तर हाम्रो चाहिँ अहिलेको अवस्था कस्तो हो भने हामीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद राखेका छौं, त्यहाँ झण्डै 2000 कर्मचारीहरू छन् जसले विभिन्न चाहिँ क्षेत्रमा तालिम दिने पढ़ाउने यी सब कामहरू गर्छन्। नेपाल सरकारले त्यो मार्फत ठूलो लगानी गरेको छ। त्यो बाहेक त्यहाँ दक्ष प्रशिक्षकहरू छँदैछन्, त्यो बाहेक पनि यति धेरै डुप्लिकेसन छ यी तालिमका नाममा, यसका पनि आफ्नै खालका समस्या छन्। तर हामीले हेर्नुपर्ने चाहिँ के हो भने जस्तो अब उदाहरणका लागि भारतमा जसरी टाटा आयो अथवा अम्बानीको समूह आयो अथवा त्यसलाई पनि नहेर यदि हामीले सहकारी कृषि सहकारीमा हेर्ने भने अमूलको जुन स्ट्रक्चरहरू जसरी उनीहरूले चाहिँ त्यहाँ बिस्तारै रन अप गर्दै गए अथवा माथि ल्याए, या हामी कहाँ त्यस्तो खालको अभ्यासहरू भएन, अब यसलाई कसरी बढाउन सकिन्छ? यहाँ मुख्यमन्त्री भएर केही काम शुरू गरेको सन्दर्भमा मात्रै मैले यहाँलाई यो कुरामा ध्यानकर्षण गराउन खोजेको कि स्वरोजगारमा जोड्ने भनियो, स्वरोजगारका लागि पनि ठूलो लगानीहरू गरियो तर ऋण दिइयो, ती ऋणहरू पनि उठेनन्, त्यहाँ काम पनि भएन। अब यो जुन यो अवस्था छ नि, नेतालाई मात्रै गाली गर्ने अथवा एउटा मान्छेले जसले काम गर्नुपर्ने उसले नपाउने, लाभान्वित समुदायले नपाउने, अरूले पाएको जग्गामा लगाएर हाल्ने, अनि यो समस्या त अब हामी कहाँ जहाँको त्यहीँ हुने भयो। अब यहाँले तालिमको सन्दर्भ उठाउनु भयो, तालिम पनि एकद्वार मार्फत चाहिँ यत्रो परिषद नेपाल सरकारले खोलेको छ त्यो मार्फतै अगाडि बढाउन भनेर नसोच्ने, ओडाले तालिम चलाउँछ, अर्कोले तालिम चलाउँछ, जसले मन लाग्यो त्यसले तालिम चलाउँछ, त्यसको प्रभावकारिता के हो, त्यसको अनुगमन हुँदैन। अब यो यो समस्यालाई कसरी समाधान गर्ने? आखिर यो कुनै न कुनै दिन त यो हामी बिन्दुमा पुग्नै नै छ।
होइन, म तपाईँलाई बताउँ, हामी मैले सानो सानो तपाईँलाई तथ्याङ्क दिन्छु। हामी गार्मेन्ट उद्योग हाम्रो चलेका छन्, त्यो गार्मेन्ट उद्योगमा 20-22 हजार भन्दा बढी मजदुरहरूले काम गर्छन्, ती नेपाली होइनन्, विदेशी हुन्। तपाईँ छाला जुत्ता उद्योग चलिरहेको छ, हामीसँग पनि यहीँ काठमाडौँको घर घरमा कोठा कोठामा पनि उद्योगहरू छन्, बाहिरबाट तयारी छाला आउँछ, त्यस्तोमा पनि हामी हाम्रो नेपालीहरू त्यो उद्योगमा काम गर्दैनन् र विशेष गरी बङ्गलादेशी इन्डियन मजदुरहरूले काम गर्ने गर्छन्। तपाईँ प्लम्बरहरू अहिले तपाईँ काठमाडौँमा 35 हजार भन्दा बढी प्लम्बिङको काम गर्ने भारतको उडिसाका नागरिकहरू छन्। अहिले महाराजगञ्जमा जानुहोस्, यो नकिपोर्ट न यो ललितपुरको महालक्ष्मी थान नजिक जानुहोस्, अहिले बिहान तपाईँले चाहिँ 5-7 हजार मजदुरहरू जम्मा भएर त्यहाँ बसेका हुन्छन् कामको खोजीमा, ती नेपालमा आएर काम गरिरहेका छन्। यस्ता थुप्रै मजदुरहरू छन् जो उनीहरूसँग सिपयुक्त मजदुरहरू छन्, तर हामी त्यस्तो सिपयुक्त जनशक्ति हामीले तयार गर्न सकेका छैनौँ, हामीसँग त्यस्तो छैन। 15 लाख इन्डियनहरू, सिप सिकेका इन्डियनहरू, सिप जानेका इन्डियनहरू नेपालमा काम गर्छन्, हाम्रो करिब करिब 30-35 लाख इन्डियामा काम गर्छन् होला, तिनले कमाउने भन्दा यो 15 लाखले कमाउने चाहिँ 3 गुणा बढी हुन्छ। र यतिसम्म कि महिनाको 2 लाखसम्म कमाउने पनि बाहिरबाट आउने मजदुरहरू छन्, र हामी बाहिर जान मात्रै लालायित छौँ, हामी नेपालभित्रै पनि हामीसँग त्यस्ता सिप भयो भने यी काम छ भन्ने खालको कुराको हामीले न राष्ट्रले त्यो खालको सम्मान गर्न सकेका छ, हामी श्रमप्रति सम्मान पनि गर्दैनौँ, हाम्रो समस्या त्यो पनि छ। हामीले श्रमिकहरूलाई माया गर्ने, श्रद्धा गर्ने, श्रमिक हो भनेपछि उसलाई 1 नम्बर महत्त्व दिने, यो कुरा राज्यले गर्नुपर्छ। र अहिले मैले त्यहाँ मुख्यमन्त्री भएरै बस्छ भने मैले धेरै औद्योगिक प्रतिष्ठानको साथीहरूलाई भने तपाईँहरू औद्योगिक पाठशाला चलाउनुहोस्, तपाईँको कारखानामा काम गर्ने मजदुरलाई कम्तीमा पहिला 3 महिना तालिम दिनुहोस् अनि मात्रै त्यो कारखानाको मेसिन चलाउन दिनुहोस्, तपाईँको तालिम नजानेको मान्छेहरूलाई तपाईँ मेसिन छुनै नदिनुहोस्, यसरी सुरु गर्नुहोस् भन्ने खालको सल्लाह पनि दिएँ मैले। यो कृषि पाठशालाको लागि कोर्स तयार गर्नको लागि पैसा पनि दिएँ। त्यसो हुनाले अहिले राज्यले यो कुरामा अलिकति केन्द्रित भएर गर्न जरुरी छ। म तपाईँलाई के भन्छु भने डे 1 यो कुरा चेन्ज हुँदैन, डे वन नेपाली जनताहरूको जो प्लेन उड्ने प्लेनमा उड्ने जो मानसिकता छ त्यो चेन्ज हुँदैन. तर हेर्नुहोस् हाम्रो नेपाली कसा गएका छन्, खेत जोत्दा जोत्दै आएर प्लेन चढेका छन्, घाँस काट्दा काट्दै आएर प्लेन चढेका छन्, त्यहाँ गइसकेपछि उनीहरूले केही पनि नजानेको कारणले गर्दा उनीहरूलाई काम गर्न बहुत गाह्रो भएको छ. यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौँ है.
हजुर हजुर. अब हामी कहिले कहिले अन्त्य अन्त्यमा छौँ, फेरि पनि सरकारको विस्तारमै जाउँ. यहाँहरूले चाहिँ आफ्नो पार्टीबाट जाने सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउनु भएको हो आम छापा माध्यममा?
नाम टुङ्ग्याएको छैनौँ. हाम्रो पार्टीको सचिवालयले निर्णय गर्छ, त्यो टुङ्ग्याएको छैनौँ. हामीले तीनजनालाई वार्ताको लागि भनेर पठाएको मात्रै छौँ, त्यहाँभन्दा वार्ता अर्को छैन. मैले कता सुनिरहेको छु कतिपय साथीहरूले मै हो भन्दै बोल्दै हिँड्नु भएको छ अरे भन्ने पनि सुनिरहेको छु, तर त्यस्तो निर्णय भएको छैन.
यहाँहरूको प्राथमिकता चाहिँ के हो? अहिले हामीले धेरै बहस गऱ्यौँ, यहाँहरूको प्राथमिकता, यहाँहरू कुन मन्त्रालय लिएर कसरी काम गर्ने चाहिँ प्राथमिकतामा हुनुहुन्छ, यहाँहरूको पार्टी संगठन बनाउनु पर्ने पनि छ किनभने एमालेसँग प्रतिस्पर्धा छ जुन यहाँहरूको पूर्व पार्टी हो.
होइन, मैले त पटक पटक भनेको पनि छु, अब काङ्ग्रेसले राष्ट्रपति रोज्यो, जसपाले उपराष्ट्रपति रोज्यो, माओवादीको प्रधानमन्त्री हुनुहुन्छ. अब यो अहिलेको समीकरण बनाउनुको लागि महत्त्वपूर्ण भूमिका निभाउने पार्टी हाम्रो पार्टी हो, र त्यसैले हामीले अब रोजेको मन्त्रालय पाउनुपर्छ. त्यो रोजेको भनेको के हो, देशको शान्ति सुरक्षा को जिम्मा लिने मन्त्रालय, गृह मन्त्रालय हामीले पाउनुपर्छ भन्ने हाल कुरा हो मेरो चाहिँ. यसै गरी अब हामीसँग तीन किसिमका मन्त्रालयहरू छन्, एउटा पावर मिनिस्ट्री, यो पावर मिनिस्ट्रीभित्र गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतका मन्त्रालयहरू, परराष्ट्र मन्त्रालय आदि पर्छन्. दोस्रो हाम्रो मन्त्रालय भनेको चाहिँ यो डेभलपमेन्ट मिनिस्ट्री, भौतिक पूर्वाधार, सिँचाइ, सहरी विकास आदि मन्त्रालयहरू पर्छन्. त्यस्तै गरी अर्को सर्भिस मिनिस्ट्री, शिक्षा, स्वास्थ्य, महिला विकास, खेलकुद आदि पर्छन्. त्यसैले यी तिनटै मन्त्रालयबाट एक एकवटा तिनटै क्षेत्रका प्रतिनिधित्व गर्ने एक एकवटा मन्त्रालय हाम्रो पार्टीले पाउनुपर्छ भन्ने हाम्रो दावी हो, र मलाई लाग्छ त्यही आधारमा वार्ता टुङ्गेला भन्ने लाग्छ.
पाण्डेज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
मलाई समय दिनुभयो, त्यसको लागि धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका एकजना नेता एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, समसामयिक विषयमा अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै. अन्तर्सम्वादको निर्धारित समय सकिएको छ. प्राविधिक मित्र काशीराम आचार्य र पराग पोखरेल सहित म सन्तोष रेग्मी बिदा हुन्छु. हवस्त, नमस्कार.